My Ebenezer, Narangar brother, one come about today to our seven years. Peter, Nyana Lugaralana, Tigerson, and the Bible day is three. At the Simit Samay, I'm the social dear matter, the Bible Simit Samay, Nikalera, Yaunavaya, Abna Pepa, Sanda, Poikule, Side for Ivan Sodirai, Ani Kam, Aru. जेजे गर्ने सकिन्थ्यो न्यायसिधि कर्म भए पनि त्यसलाई महत्त्व दिएर आउनुभयो धेरै धन्यवाद छ अनि हामी चाहिँ अरू सबै कुरा छोडेर यसरी हरेक चार चार महिनामा प्रभुको इच्छामा पुरै परमेश्वरको वचनमा ध्यान दिनलाई चाहिँ यो तिन दिन हामी यसरी जुट्ने गरिरहेका छौँ हामी चाहिँ उहाँमा ध्यान दिन चाहन्छौँ हामी उहाँको वचनमा ध्यान दिन चाहन्छौँ हामी सोच्न चाहन्छौँ उहाँको विचार अनुसार उहाँले के विचार गर्नुहुन्छ के सोच्नुहुन्छ ठुलो किताब दिनुभएको छ अनि यो चाहिँ हामीले त्यसैले केही दिन चाहिँ पुरै दिनभरि दिनभरि नै दिन यसरी अध्ययन गर्न पाउनु चाहिँ प्रभुको ठुलो सहायता हो नि तपाईँहरू सबैलाई धन्यवाद छ अनि हामीलाई ठुलो प्रतिज्ञा दिएको छ कि हामीले चाहिँ यो रोज्नु चाहिँ हामीले बुद्धिमानी काम गरेका छौँ भने हामीले सुन भन्दा पनि निखुस कुराको पछि लाग्नु बुद्धिमानी होइन सुनको पछि लाग्न लाग्छ होइन तर सुनभन्दा निखुस चिजको पछि लाग्नु चाहिँ बुद्धिमानी हो मह भन्दा पनि मिठो चिजको पछि लाग्नु बुद्धिमानी होइन अनि अझ प्रतिज्ञा छ कि हामी यसले गर्दा हामी फलदायी हुन्छ हाम्रो क्रिस्चियन जीवन चाहिँ फलहीन हुने छैन निराशाजनक हुने छैन हाएर सुस्केराले भरिने छैन परमेश्वरको सत्यताहरूले हामी बुद्धिमान भएर चाहिँ हामी उहाँको स्याटा सिकाउने जीवन जिउन सक्छौँ यो निश्चित हो हाम्रो प्रतिज्ञा नै दिएको छ भजन सङ्ग्रह एकमा अघि हामीले 27 नम्बरमा चाहिँ त्यो शब्दहरूलाई गायौँ अनि तपाईँहरूले धेरै जस्तो विशेष तरिकाले नै तयारी गर्नको लागि समय दिनु पर्यो आउनु पनि एउटा समर्पण त चाहिन्छ विभिन्न ठाउँदेखि अनि यहीँदेखि पनि तर अर्को चाहिँ यसको लागि तयारी गर्नलाई पनि कतिले समय र परिश्रम गर्नुभएको छ शब्दलाई धन्यवाद र सब सम्भव चाहिँ परमेश्वरले गराउनु भयो अघि दिदीले पाइले भने जस्तै उहाँलाई धन्यवाद होस् अब हाम्रो यो तिन दिनको अध्ययन चाहिँ हामी रोमीको पुस्तकको केही खण्ड अध्ययन गर्नेछौँ ठ्याक्कै कति भ्याउनेछु मलाई थाहा छैन एक त कहिले प्रभु आउनुहुन्छ हामीलाई थाहा छैन तर अर्को चाहिँ 9-12 भनियो तर यदि 11 भ्याए पनि ठिकै छ अनि बिस्तारै जाउँ एकदम कुदेर ढुलो मात्र उडाएर पनि पुगेन हामीले केही न केही सिक्न सकौँ त्यसैले प्रभुले हामीलाई सहायता गर्नुभएको होस् उहाँको उपस्थितिमा बसेर मरिन्द जस्तै हामी सिक्न चाहन्छौँ अनि रोमी 9 अध्यायमा पठाउँ है रोमी 1-8 अध्यायसम्म चाहिँ तपाईँहरूमध्ये धेरैले चाहिँ भिडियो क्लासहरूबाट अध्ययन गरिसक्नुभयो अनि अब चाहिँ हामी रोमी 9 आइपुगेका छौँ 9-11 चाहिँ एउटै एकाइ हो भनेको एउटै विषयवस्तु हो त्यो विषयवस्तु चाहिँ इजरायल हो यो खण्डलाई चाहिँ एउटा उपवाक्यको रूपमा लिन सकिन्छ उपवाक्यको मतलब चाहिँ योभन्दा अगाडि र पछाडिको भाग चाहिँ यो बिचको भाग निकाल्ने पनि जोड्न सकिन्छ जस्तो कि योभन्दा अगाडि चाहिँ 8 हो अनि यस पछिको भाग चाहिँ 12 हो 8-12 वास्तवमा ठ्याम्मै जोड्न सकिन्छ 9-11 सत्य एकछिनलाई निकाल्यो भने खालि हाम्रो विचारमा वचनमा त होइन किनभने रोमी 1-8 विषय के थियो त्यो चाहिँ सुसमाचार थियो 1-5 चाहिँ हामीले अध्ययन गऱ्यौँ कि यो धर्मीकरणको सुसमाचार पापीहरू सित्तैमा यस क्रिस्टको रगतद्वारा विश्वासीद्वारा धर्मी ठरिन्छन् परमेश्वर सामु धर्मी ठरिन्छन् धार्मिकता थिएन धर्मी कोही छैन, तर येशु ख्रिस्टमा हामी धार्मिकता बन्न पाएको छौँ परमेश्वरले। त्यो चाहिँ रोमी एकको पाँच एकदेखि पाँच हो। त्यसपछि रोमी एकदेखि के अरे मार्फत छ सात आठ चाहिँ पवित्र धर्मी ठरेको व्यक्ति चाहिँ कसरी पवित्र जीवन जिउन सक्छ विषय के हो। त्यसैले पवित्रीकरणको खुसीको खबर छ त्यसमा, धर्मीकरणको खुसी खबर एकदेखि पाँच, छदेखि आठ चाहिँ पवित्रकरणको खुसी खबर। अनि त्यसपछि फेरि आठ अध्यायकै अन्तिम भाग चाहिँ कसरी धर्मी ठरिएको र पवित्र जीवन जिउनलाई चाहिँ अलग गरिएको विश्वासहरू चाहिँ एक दिन प्रभु येशूको आगमनमा उनीहरू महिमा पाउनेछ अथवा महिमाकरणको खुसी खबर। त्यसैले धर्मीकरण, पवित्रीकरण, महिमाकरण हामीले अध्ययन गरिसक्यौँ। अनि त्यसपछि ठ्याक्कै त्यति भइसकेपछि रोमी बाह्र अध्यायमा अब कहाँ जान्छ भने, अब यसरी मुक्ति पाएको, यसरी सुसमाचारले मुक्ति पाएको व्यक्ति चाहिँ कसरी व्यवहारिक रूपमा जिउन सक्छ अथवा सुसमाचारको व्यवहारिक पक्ष के हो त भन्ने कुरा चाहिँ अब बाह्र अध्यायबाट सुरु हुन्छ। दैनिक जीवनमा सुसमाचारले कस्तो प्रभाव पार्नुपर्ने हो हाम्रो जीवनमा, परमेश्वरसितको सम्बन्धमा, मानिसहरूसित सम्बन्धमा। त्यसैले देख्नुभयो एक दुई तिन चार पाँच छ सात आठबाट हामी एकैचोटि बाह्र अध्यायमा गयौँ भने त्यो जोडिन्छ वास्तवमा, हामीले त्यो अझ पछि हेर्नेछौँ। तर पावलले चाहिँ परमेश्वरको बुद्धिमा एकैचोटि हामीलाई बाह्र अध्यायमा नपुर्याइकन चाहिँ नौ दस एघार तिनवटा अध्याय चाहिँ घुसाएको छ बिचमा। त्यसैले यसलाई उपवाक्य भन्न सकिन्छ, जसमा चाहिँ परमेश्वरको योजनामा इजरायलको स्थान के हो त भन्ने कुरा यहाँ बताउन थाल्छ। अनि यो अध्याय चाहिँ ठुलो एउटा पीडाबाट सुरु भएको छ। यहाँ रोमी नौको एक दुई पदमा हेर्नुहोस् त, पावलले लेख्छ कि मेरो हृदयमा भारी शोक र नटुङ्गिने पीडा छ। पावल प्रेरितले सुसमाचारको त्यस्तो महान सत्यताहरू आठ अध्यायसम्म बताइसकेपछि एकासी चाहिँ बताउँछ मेरो हृदयमा चाहिँ ठुलो पीडा छ। तर यो खण्डको अध्ययन यो अन्त चाहिँ रोमी एघारमा हेर्नुहोस् त, ठुलो प्रशंसामा अन्त हुन्छ एघार त्यसरी छत्तिस पदमा हामी पढ्छौँ। उसले इजरायलको सम्बन्धको उपवाक्य बताइसकेपछि तेत्तिस पद, आहा परमेश्वरको बुद्धि र ज्ञान रूपी धन कति गहिरो छ, उहाँका न्यायहरू कति अथाह छन् र उहाँका मार्गहरू कति अगम्य। किनकि कसले पो प्रभुको मन जानेको छ र अथवा को पो उहाँको सल्लाहकार भएको छ र अथवा कसले पो उहाँलाई पहिले दिएको छ र फेरि उसलाई फिर्ता दिएला, किनभने सबै कुराहरू उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्, उहाँलाई नै सदा सर्वदा महिमा होस् हामी भनेर चाहिँ पावलले चाहिँ प्रशंसामा टुङ्गिन्छ। पीडामा सुरु हुन्छ, प्रशंसामा टुङ्गिन्छ हाम्रो यो अध्ययन रोमी नौको एघार। अनि यदि रोमी नौ दस एघारलाई छुट्टै छुट्टै एउटा सरल ढङ्गले सोच्ने हो भने चाहिँ यसरी सोच्न सकिन्छ, नौ अध्यायमा चाहिँ इजरायल जातिको विगतको बारेमा चर्चा गर्छ, कसरी इजरायल चाहिँ परमेश्वरको चुनिएको जाति हो, विशेष जाति हो। अनि दस अध्यायमा जब आउँछौँ यहाँ चाहिँ पावलले बताउँछ इजरायलको वर्तमान अवस्था कि कसरी इजरायल जाति चुनिएको जातिले चाहिँ परमेश्वरको सुसमाचारलाई चाहिँ इन्कार गरेको छ, अस्वीकार गरेको छ, सुसमाचार इन्कार गर्ने जाति भनेर रोमी दस अध्यायले त्यसमा बताउँछ। अनि त्यसपछि रोमी एघार अध्यायमा आउँदा चाहिँ इजरायलको भविष्य बताउँछ, एक दिन इजरायलले मुक्ति पाउँछ, यही सुसमाचार आज इन्कार गर्ने जातिले एक दिन चाहिँ मसीह आफ्नो मुक्तिदाता येशू ख्रीष्टलाई चाहिँ विश्वास गर्नेछ। त्यो चाहिँ रोमी एघारको विषय हो। यसरी रोमी नौ दस एघारमा चाहिँ इजरायलको विगत, वर्तमान र भविष्यको कुरा चाहिँ हामी पाउँछौँ। यो रोमी नौदेखि एघार अध्यायको खण्ड बुझ्नलाई चाहिँ एउटा कुरा बुझ्नै पर्छ, त्यो के भने यहुदी समस्या भन्ने कुरा बुझ्नुपर्छ। त्यो जरुरी समस्या हामीले अध्ययन गर्दा गर्दैछ त्यो देख्ने सन्दर्भमा बताउनु यहुदी समस्या बुझ्नै पर्छ न त बुझिँदैन त्यो के हो यो नौ दस एघार किन चाहिएको कुरो के भने यस्तो छ यहुदी समस्या इजरायल चुनिएको जाति हो पहिला सुरु चाहिँ यही बुझ्नु पर्यो एकचोटि चाहिँ व्यवस्था सात अध्यायमा यो कुरा हेरौँ व्यवस्था सात अध्याय यहुदी समस्या बुझ्नलाई चाहिँ पहिलो बुझा यो हो इजरायल चाहिँ सुनेको जाति हो नै हो व्यवस्था सात छदेखि नौ यहाँ लेखेको छ मूसाले इजरायलीहरूलाई सम्बोधन गर्दैछन् प्रतिज्ञाको देश छिर्न अगाडि व्यवस्था चारको छ पद किनकि तिमी परमप्रभु आफ्ना परमेश्वरको निम्ति एक पवित्र जाति हौ परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई पृथ्वीको सतहमा भएका सबै जातिहरूभन्दा माथि आफ्ना निम्ति एउटा विशेष जाति हो भनी के गर्नुभएको छ सुन्नु भएको छ सात पद तिमीहरू सङ्ख्यामा अरू सबै जातिहरूभन्दा बढी भएका हुनाले परमप्रभुले तिमीहरूलाई आफ्नो प्रेम राख्नु भएको होइन तिमीहरू धेरै भयो भनेर सुन्नु भएको होइन तिमीहरूको यो विचारले होइन न त तिमीहरूलाई माफ गर्नुहोस् सुन्नुभएको होइन न त तिमीहरूलाई सुन्नुभएको हो किनकि तिमीहरू सङ्ख्यामा सबै जातिहरूभन्दा थोरै थियो आफ्नो तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको हुनाले साथै तिमीहरूका पिता पुर्खाहरूसँग बाँध्नुभएको कसम पुरा गर्ने हेतुले परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई निकालेर ल्याउनु भयो मिश्र देशबाट र तिमीहरूलाई मिश्रको राजा फारोको हातबाट अर्थात् दासत्वको घरबाट छुटकारा दिनुभयो यसकारण जान परमप्रभु तिम्रा परमेश्वर उहाँ नै परमेश्वर हुनुहुन्छ एक विश्वासयोग्य ईश्वर उहाँलाई प्रेम गर्नेहरू र उहाँको आज्ञा पालन गर्नेहरूसित उहाँले हजार पुस्तासम्म आफ्नो वाचा र करुणा कायम राख्नुहुन्छ इजरायल चाहिँ सुनिएको जाति हो भनेर स्पष्ट अर्को कुरा चाहिँ केही पनि बाइबलले बताएको छ भने इजरायल चाहिँ एक दिन भविष्यमा उनीहरूको मसिहा हाम्रो प्रभु यीशु ख्रीष्ट केही अधीनमा रहेर एउटा आशिषपूर्ण राज्यमा उनीहरू बस्नेछन् भन्ने कुरा चाहिँ धेरै पटक बताइएको कुरा हो जस्तो कि दानियल सात अध्यायमा पढौँ इजरायल सुनिएको जाति मात्र होइन उनीहरूलाई चाहिँ भविष्यको राज्य पनि प्रतिज्ञा गरिएको छ पहिला सुरु राजा चाहिँ को हुनुहुनेछ त दानियल सातको तेह्र तेह्रदेखि चौधमा चाहिँ यहाँ बताइएको छ दानियल अगमवक्ताले चाहिँ बेबिलोनको निर्वासनमा हुँदाखेरि उसले प्रभुबाट पाएको दर्शन चाहिँ उसले हामीलाई लेखेको छ दानियल सातको तेह्र पदमा उसले लेख्छ यसरी मैले रातका दर्शनहरूमा हेरिरहेका थिएँ अनि हेर आकाशका बादलहरूको साथमा मानिसका पुत्र जस्तै एकजना आउँदै हुनुहुन्थ्यो यीशु ख्रीष्टको बारेमा यहाँ कुरा आउँदैछ मानिसका पुत्र अनि उहाँ कहाँ आउनुभयो ती अति प्राचीन कहाँ आउनुभयो परमेश्वर पितालाई अति प्राचीन भनेर जनाइएको छ अनि तिनीहरूले उहाँलाई उहाँको सामु नजिक ल्याए चौध पद अनि सबै मानिसहरू जातिहरू र भाषाहरूले उहाँको सेवा गरून् भनेर उहाँलाई प्रभुता महिमा र एउटा के दियो राज्य दियो उहाँको प्रभुता चाहिँ अनन्त प्रभुता हो जो कहिले टल्ने छैन अनि उहाँको राज्य चाहिँ कहिले नष्ट हुने छैन एकजना राजा अनि उहाँ प्रभु यीशु ख्रीष्ट तर कहाँ हुनेछ त उहाँको राजधानी यसैया दुई अध्यायमा छ यस नाश नहुने राज्यको राजाको राजधानी कहाँ हुनेछ यसैया दुई अध्यायमा यसको भविष्यवाणी प्रष्टै गरिएको थियो
यशया 2 को 1 देखि 5 पदहरू म पढ्ने छु। आमोसका छोरा यशयाले यहुदा र यरुशलेमको विषयमा देखेको दर्शन रूपी वचन इजरायलको बारेमा भन्दछ। अनि अन्तका दिनहरू यस्तो हुनेछ, दिनहरूमा यस्तो हुनेछ, परमप्रभुको भवनको पर्वत पहाडहरूको टुक्रामा स्थापित हुनेछ र डाँडाहरूभन्दा उच्च पारिनेछ, अनि सबै जातिहरू त्यसमा ओइरेर आउनेछ, अनि धेरै जाति जातिका मानिसहरू जानेछन् र भन्नेछन्, आओ र हामी माथि परमप्रभुको पर्वतमा याकुबका परमेश्वरको भवनमा जाउँ, अनि उहाँले हामीलाई आफ्ना मार्गहरूको शिक्षा दिनुहुनेछ र हामी उहाँका बाटाहरूमा हिँड्नेछौँ, किनकि सियोनबाट व्यवस्था र यरुशलेमबाट परमप्रभुको वचन निस्किनेछ, अनि उहाँले जाति जातिको बिचमा न्याय गर्नुहुनेछ र धेरै जातिहरूलाई हत्काउनुहुनेछ, अनि तिनीहरूले आफ्ना परिवारहरू पिटेर थालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछ। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउने छैन, न त तिनीहरूले फेरि कहिले युद्ध विद्या सिक्ने छन्। यस्तो भावी राज्यको प्रतिज्ञा गरिएको थियो, जुन राज्यको केन्द्र चाहिँ यरुशलेम हुनेछ भनेर बताइएको थियो, राजा चाहिँ येशु ख्रीष्ट हुनेछ भन्ने कुरा भविष्यवाणी गरिएको थियो उनीहरूलाई। यशया 9 अध्यायमा पढौँ, यशया 9 यहुदी समस्या बुझ्न खोजिरहेछौँ। यहुदीहरू चुनिएको जाति हुन् एक, अर्को कुरा उनीहरूलाई भावी भविष्य धार्मिकता र शान्तिको राज्य प्रतिज्ञा गरिएको थियो, लडाइँ बन्द हुने, शान्ति र धार्मिकता मात्र हुने, प्रभु यीशु स्वयं राजाले नै व्यवस्था सिकाउने, कहाँबाट यरुशलेममा बसेर, अनि सबै जातिहरूले सिक्नलाई त्यहाँ जम्मा हुने अथवा त्यसलाई केन्द्र बनाउने, वर्षको तिनपटक आउनु पर्ने। अनि यहाँ लेखेको छ यशया 9 6-7, फेरि यो राजा को हुनेछ, दाउदको पुत्र हुनेछ लेखेको छ 9:6, किनभने हाम्रा निम्ति एउटा बालक जन्मिएको छ, एउटा मान्छे नै हुनेछ, बालक जन्मिएको, हामीलाई एउटा पुत्र दिएको छ, र यो मान्छे चाहिँ परमेश्वरको पुत्र हो, अनि शासन उहाँको काँधमा हुनेछ, अनि उहाँको नाम अद्भुत सल्लाहकार शक्तिशाली परमेश्वर, त्यसैले परमेश्वर स्वयं मानिस भएर जन्मिनुहुनेछ भनेको छ यहाँ, अनन्तकालका पिता अर्थात् उहाँ चाहिँ सबै थोकका स्रोत भन्ने खोजेको, शान्तिका राजकुमार हो, शासन गर्ने उहाँ हो, कहिनेछ सार्थक सिंहासन कहाँ भनेछ, उहाँको दाउदको सिंहासनमाथि इजरायलमा, र उहाँ उनको राज्यमाथि त्यसलाई स्थापित गर्नलाई अनि न्याय र धार्मिकताद्वारा त्यसलाई सम्हाल्नलाई अबदेखि उस अनन्त अनन्तसम्म उहाँको शासनको बढ्तीको र शान्तिको अन्त हुने छैन, सेनाहरूको परमप्रभु जोसले यो गर्नेछ। अझ अरू बयानहरू पढौँ, यसैया 11:1-9, कस्तो हुनेछ यो राज्य, इजरायलहरूलाई त्यतिकै गरिएको थियो, यो चुनिएको जाति यो राज्यको केन्द्रमा हुनेछ, उनीहरूबाट जन्मिनुहुने मसीह दाउदकै वंशमा आउनुहुने प्रभु येशु ख्रीष्ट नै राजा हुनुहुनेछ भन्ने भविष्यवाणी हो यो यसै 11:1-9। अनि यिसाईको ठुट्टाबाट, यिसाई चाहिँ दाउदको बुवा थियो, एउटा टुसा निस्कनेछ, अनि तिनका जाँघहरूबाट एउटा हाँगा पलाउनेछ, दाउदको वंशमा जन्मिने भन्ने कुरा गरेको यो मसीह चाहिँ विपद, अनि परमप्रभुको आत्मा उहाँमाथि बसिरहनुहुनेछ, बुद्धि र समझको आत्मा, सल्लाह र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको डरको आत्मा, अनि परमप्रभुको डरमा उहाँ आनन्द लिनुहुनेछ, अनि आफ्ना आँखाको दृष्टिअनुसार उहाँले न्याय गर्नुहुने छैन, न त आफ्ना कानले सुनेअनुसार पहिलो गर्नुहुनेछ, तर धार्मिकता साथ उहाँले गरिबहरूको न्याय गर्नुहुनेछ र निष्पक्षतामा पृथ्वीका नम्रहरूको फैसला गर्नुहुनेछ, अनि उहाँले पृथ्वीलाई आफ्नो मुखको दण्डीले हिर्काउनुहुनेछ र आफ्ना ओठहरूको साथले दुष्टलाई मार्नुहुनेछ, अनि धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ र विश्वासयोग्यता चाहिँ उहाँको जाँघको पटुका हुनेछ। एकदम विशेष राजा आउँदै हुनुहुन्छ, इजरायलीहरू तिमीहरूको बिचबाट दाउदबाट उहाँ चाहिँ अरू मानव शासक जस्तो होइन, उहाँ चाहिँ धार्मिकतामा उहाँले न्याय गर्नुहुनेछ। अनि कस्तो हुनेछ त उहाँले शासन गरेको संसार चाहिँ अहिलेभन्दा एकदम फरक हुनेछ। छ पदेखि अब सुरु हुन्छ त्यो बयानको संक्षिप्त विवरण। अनि भुवासो भेडाको पाठासँग बस्नेछ, अनि सितुवा बाख्राको पाठासँग लेख्नेछ, अनि बाछा जवान सिंह र पालेको पशु एकसाथ बस्नेछन्, अनि एउटा सानो केटाले तिनीहरूलाई डोर्याउनेछ, अनि गाई र भालु सँगै चर्नेछन्, तिनीहरूका बच्चाहरू एकसाथ लेख्नेछन्, अनि सिंहले गोरुले झैँ पराल खान्छ, दुध चुस्ने बच्चा साँधे साँपको दुलाको छेउमा खेल्नेछ, अनि दुध छोडाइएको बालकले बिखालु साँपको बिलमा हात हाल्नेछ। मेरो सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न हानि गर्नेछन् न नाश गर्नेछन्, किनकि जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ त्यसरी नै पृथ्वी परम प्रभुको ज्ञानले भरपूर हुनेछ। यस्तो गजबको भविष्य आउँदैछ। जङ्गली पशुहरू जसलाई जङ्गली भन्छ मैले हामीलाई, उनीहरूले समेत घाँस र बिरुवा मात्र खान्छ, र त्यहाँ चाहिँ परमेश्वर ज्ञान मानव जातिमा मात्र होइन त्यहाँ पशु जगतमा पनि यसरी परिवर्तन ल्याउने गरिकन फैलिएको देख्नेछ भनेको छ। एउटी समस्या बुझ्नलाई चाहिँ यो प्रतिज्ञाहरूलाई त्यतिकै थाल्नु मिल्दैन। उनीहरू चुनिएको जाति हुन्, उनीहरूले यो प्रतिज्ञा दिएको छ, यो प्रतिज्ञा आजसम्म पुरा भएको छैन। एउटी समस्याको तेस्रो मुद्दा चाहिँ झन् अब जटिल बन्न थाल्छ। त्यो के भने यही चुनिएको जातिले चाहिँ जब येशू मसीहा दाउदको पुत्र चाहिँ उहाँ जन्मिनुभयो, प्रतिज्ञा गरिएको थुप्रै भविष्यवाणीहरू पुरा गर्दै उहाँलाई चाहिँ उनीहरूले इन्कार गरे। योहन्ना एकमा जाउँदा योहन्ना एकको एघार योहन्ना एकको एघारमा लेखेको छ, चुनिएको जातिलाई प्रतिज्ञाहरू दिएको थियो मसिहा आउनुहुनेछ दाउदको वंशमा भनेर। तर जब उहाँ आउनुभयो र प्रचार गरियो बप्तिस्मा दिने हुनाले परमेश्वरको राज्य नजिकै आएको छ पश्चाताप गर, तर उनीहरूले पश्चाताप गरेन। राष्ट्रको रूपमा सिङ्गो इजरायलले पश्चाताप गरेन, फाटफुट हो केही थोरै संख्यामा मात्रै, केही व्यक्तिहरूले मात्र गरे, तर इजरायल जातिले चाहिँ सामूहिक रूपमा गरेन। यो कुरा चाहिँ योहन्ना एकको एघारले बताउँदैछ। हेर्नुहोस्, उहाँ आफ्नै कहाँ भनेको यहुदीहरूमा आउनुभयो, येशू यहुदी भएर जन्मिनुभयो मानिसको रूपमा, उहाँ आफ्नै कहाँ आउनुभयो, अनि उहाँका आफ्नैले चाहिँ उहाँलाई ग्रहण गरेन, पछि उहाँलाई क्रुसमा टाँगे, पछि सुसमाचार यहुदीलाई पहिला भनेर सुसमाचार सुनाउन पठाउनु भयो, अनि यहुदीहरूले चाहिँ सबभन्दा खेरो गरे सुसमाचारको, बर अन्य जातिहरूले चाहिँ विश्वास गर्न थाले। यहुदीहरूले चाहिँ पावललाई जहाँ जहाँ जान्थे त्यहाँ त्यहाँ उनलाई लपाटे, सुसमाचार प्रचारकहरूलाई चाहिँ उनीहरूले एकदम खेरो गरे। यहुदी समस्या आयो, चुनिएको जाति, प्रतिज्ञा दिएको जाति, तर मसीहलाई इन्कार गरेको जाति, झन् सुसमाचार उनीहरूलाई नै पहिला सुनाउँदाखेरि उनीहरूले नै इन्कार गर्ने र उनीहरू क्रुसको शत्रु बन्ने। तर अर्को बुझ्दा के भने, जब प्रभु यीशु मरेर बौरी उठ्नुभयो र स्वर्ग उचालेर जानुभयो र मण्डलीको सुरु भयो, पेन्टेकोस्टको दिनमा पवित्र आत्मा आउनुभयो, त्यहाँ विश्वास गर्ने त यहुदीहरू मात्रै थिए। सुरुको मण्डली त पुरै यहुदीहरू थियो, तर बिस्तारै समय बित्दै जाँदा जति दुई अध्यायमा चाहिँ यहुदीहरू मात्र छन् मण्डली, दश अध्यायमा पुग्दाखेरि हामी जुन अध्ययन गर्ने पर्दा कोर्नेलियसको घरमा एउटा अन्य जातिका सुसमाचार प्रचार गरियो, पत्रुसलाई विशेष तरिकाले पठाउनु पर्यो त्यहाँ, अनि ऊ गए प्रचार गरे, अनि उनीहरूले चाहिँ विश्वास गरे, अनि त्यसपछि अन्य जातिहरू छन् विश्वास गर्ने संख्यामा त अन्य जातिहरू बढ्न थाले. योदीहरू फाटफुट फाटफुट योदीहरूको संख्या चाहिँ झन्झन घटिरहेछ तुलनामा अन्य जातिहरूको संख्या चाहिँ बढिरहेछ. के भइरहेछ यहाँ? इजरायल चाहिँ अब तुलनामा त एकदम सानो. यहुदीहरू सुस्तमा तर विश्वास गर्ने एकदम सानो भयो, तर अन्य जातिहरू पोपहरू एकदम धेरै हुन थाल्यो. अनि अहिले चाहिँ आज अनि मण्डली इतिहासभरि नै यो साँचो छ र अहिले यहुदीहरू छन् विश्वास गर्ने तर थोरै छन्, नभएको होइन सर. तर अधिकांश बहुसंख्यक इजरायलीहरू चाहिँ यहुदीहरू चाहिँ आत्मिक रूपमा अन्धापनामा छन्. कोही कोही बाहेक त्यसरी यो नै हो यहुदी समस्या. किनभने यहाँ चाहिँ सुनिएको जातिले त्यत्रो प्रतिज्ञा दिएको छ अनि त्यो राज्यमा चाहिँ केन्द्र यरुसलम इजरायल भएर चाहिँ मसिहको राज्य हुनेछ भनेछ. अनि खै त त्यो गरिमामय राज्य अनि त्यस्तो प्रतिज्ञाहरू जुन यहुदीहरूलाई दिएको थियो खै त अहिले त मण्डलीमा त अधिकांश यहुदीहरूभन्दा अन्य जातिहरू छन्. के इजरायल त्यागिए? प्रश्न यही छ. जस्तो कि 11:1 छ रोमी, अब हामी रोमीमा पुग्न लागिरहेछौँ. प्रश्न यही उठ्छ 11:1, तब म भन्दछु कि परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नु भएको छ त? यही नै हो यहुदी समस्या. इजरायलको केही काम छैन अब परमेश्वरलाई? के इजरायलको अब भविष्य छैन? अब यही प्रश्नको जवाफ हो रोमी 9:10-11. अब विश्वास गर्ने कोही कोही यहुदीहरू छन् तर राज्य खोइ त्यो महिमापूर्ण राज्यको. अनि किन त अहिले यहुदी जातिहरूलाई दुःख नै दुःख? त्यो राज्य सम्बन्धीका प्रतिज्ञाहरू के भए? के परमेश्वरले आफ्नो सुनिएको जातिलाई त्याग्नु भएको छ? त मुख्य प्रश्न नै हो यो यहुदी समस्या यही हो जुन चाहिँ रोमी 9:10-11 जवाफ दिन्छ र परमेश्वरले हामीले बुझेको चाहनुहुन्छ. 12:2 हामी पुग्न अगाडि अब यसको गलत शिक्षाहरू छन् यो पनि बुझिरहनुहोस्. के भने भाइहरू विश्वास भने सासु मुक्ति पाए कि विश्वासीहरूले कतिले के भन्छ भने इजरायलको भावी भविष्य के पनि छैन भन्छ. सकिसके इजरायल खतम. कोही कोही यसरी भन्छ जे जति इजरायललाई प्रतिज्ञा गरिएको छ त्यो त हाम्रो भइसक्यो नि मण्डली हो हामी नै हो अब इजरायल. त्यो पनि गलत शिक्षा. इजरायलको भविष्य राज्य छैन भन्ने पनि गलत हो. बाइबललाई झुटो भन्नु हो कि झुटो प्रतिज्ञाहरू छन् अनि उनीहरूले त्यसलाई अब सोझो अर्थमा नलिकन त्यसलाई चाहिँ लाक्षणिक अर्थमा लिनुपर्छ. हाम्रो जुन अध्ययन गरे नि प्रबन्धको अध्ययन गर्दाखेरि अनि त्यसैले त्यो हामीले चाहिँ त्यो महत्त्वपूर्ण छ कसरी बाइबललाई अर्थ लगाउने. उनीहरूले कतिले सिकाउँछन् इजरायललाई दिएको प्रतिज्ञाहरू चाहिँ मण्डलीमा अब सारिएको छ. मण्डलीले अब इजरायलको ठाउँ लिएको छ. यसलाई चाहिँ अङ्ग्रेजीमा रिप्लेसमेन्ट थियोलोजी भन्छ अथवा इजरायलको ठाउँ चाहिँ मण्डलीले दिइदियो. अब कोही कोहीले यस्तो पनि सिकाउँछन् राज्य नै हो अहिले नै हो धेरैले त्यसरी कुरा गर्छ परमेश्वर राज्य विस्तार गर्दैछ अरे त्यो सब पनि ठिक होइन अहिले परमेश्वर राज्य त्यो अर्थमा विस्तार भइरहेको छैन. त्यो त भविष्यमा छ. अहिले चाहिँ म आफ्नो मण्डली बनाउनेछु भनिरहनु भएको छ. यो बेग्लै कुरा हो. राज्य हिँड्छ भनेर सिकाउनु चाहिँ गलत हो. उनीहरूले भन्छन् अब ख्रिस्टको जनहरूको हृदयमा नै राज्य छ नि. अब आत्मिक रूपमा सही हो त्यो, तर त्यसले चाहिँ कुन चाहिँ समस्या समाधान गर्दैन भने त्यत्रो प्रतिज्ञाहरू जुन दियो पुरानो नियममा राज्य हुनेछ, धार्मिकता शान्तिले बास गर्नेछ, यरुसलेमबाट व्यवस्था सारा संसारमा फैलिनेछ कि लडाइँ समेत बन्द हुनेछ र पशुहरूको प्रकृति समेत बद्लिनेछ, रोग बिमार हुने छैन, फलिफाप हुनेछ, फलामको डन्डाले उहाँले शासन गर्नु, त्यहाँ विद्रोह नै हुने छैन, पुलिस चाहिने छैन, आर्मी पनि चाहिने छैन, त्यो बेलामा हस्पिटल पनि चाहिने छैन, त्यो बेलामा खै त थियो अहिले नै हो त. यो त हास्यास्पद हुन्छ. परमेश्वरको वचनलाई छट्टामा उडाए जस्तो हुन्छ. होइन, त्यसैले रोमी 9:10-11 चाहिँ हामीलाई परमेश्वरको योजनामा इजरायलको स्थान के हो त्यो बुझ्नलाई चाहिँ त्यो तिनवटा अध्यायहरू दिएको छ. अब त्यसमा जानु अगाडि चाहिँ इजरायल सित परमेश्वर के गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ छोटकरीमा हेरौँ। दुईवटा कुरा, एक चाहिँ वर्तमानमा केही गर्दै हुनुहुन्छ, दोस्रो चाहिँ भविष्यमा केही गर्नुहुनेछ। वर्तमानमा चाहिँ जो कोही यहुदी सुसमाचार सुनेर विश्वास गरे भने उसले माफी पाउँछ र ऊ चाहिँ मण्डलीको अङ्ग बन्छ। जहाँ चाहिँ न यहुदी न ग्रिक, त्यहाँ चाहिँ अन्य जाति यहुदी भन्ने हुँदैन, छुट्टै परमेश्वरको मण्डली भन्ने, परमेश्वरको दुलही भन्ने। म यो विशेष परमेश्वरले आफ्नो युगोदेखि गोप्य राख्नु भएको रहस्य संरचनाको अङ्ग भन्ने छ। एकदम विशेष समय अगाडि दिइरहेको, लास्ट लास्टमा छ अरू, यसको समय सकिन लागिसक्यो, अब 2000 वर्ष भइसक्यो, प्रभु आउँदै हुनुहुन्छ कुनै पनि घडी, तर अहिले चाहिँ त्यो गरिदिनुहुन्छ। तर दोस्रो चाहिँ भविष्यमा चाहिँ हाम्रो राप्चर भइसकेपछि, हामी प्रभुमा लगिसकेपछि, पहिले कसरी विचार इत्यादि गइसकेपछि चाहिँ ख्रिस्टसँगै फेरि हामी दोस्रो आगमनमा झर्नेछौँ 7 वर्षको सङ्घर्षकालपछि। अनि त्यहाँ चाहिँ अब प्रभु येशूको दोस्रो आगमनमा चाहिँ सारा इजरायल, सिङ्गो इजरायल जातिले नै मुक्ति पाउनेछ भनेर एकचोटि त्यो पद चाहिँ हेरौँ, रोमी 11:26। रोमी 11:26, अनि यसरी सारा इजरायलले मुक्ति पाउनेछ, जसरी लेखिएको छ, छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ र याकुबबाट, इजरायलबाट अभक्ति अथवा पाप हटाउनुहुनेछ। यो चाहिँ भविष्य योजना। वर्तमानमा हो इजरायलले सुसमाचारलाई, प्रभु येशू ख्रीष्टलाई नाइ भनेको छ, इन्कार गरेको छ अधिकांश रूपमा। तरै पनि अचम्म कुरा, परमेश्वरको जुन भविष्यको भविष्यको योजना म गर्छु भन्नुभएको थियो नि, त्यसमा केही फरक पर्दैन, उहाँले पुरा गरिछाड्नुहुन्छ। यो चाहिँ हामी रोमी 9:10-11 हेर्न लागिरहेछौँ। परमेश्वरको मनसायलाई चाहिँ रद्द गर्न सक्दैन। अब यो कुरा चाहिँ हामीलाई बुझ्न चाहिँ सजिलो छ, हामी मण्डली युगमा बाँचिरहेको विश्वासीहरूलाई। पुरानो नियमकाहरूलाई चाहिँ केही कठिन थियो, जस्तै कि अघि हामीले यशैया 9 अध्यायमा हेऱ्यौँ नि, यहाँ एकचोटि पठाउनुहोस् त, यशैया 9 हामी चाहिँ प्रभु येशू ख्रीष्टको पहिलो आगमन भइसकेको 2000 वर्ष पछाडि यहाँ जिउँदैछौँ हामी, अनि हामी चाहिँ उहाँको दोस्रो आगमनको बाटो हेर्दैछौँ, हामी बिचमा जिइरहेछौँ। तर यहुदीहरू छ जब प्रभु येशू आउनुभन्दा अगाडिको कुरा, जब उनीहरू पुरानो नियम पढ्थे, उनीहरूले चाहिँ उहाँको दुईवटा आगमन हुन्छ भन्ने उनीहरूले जान्न सक्दैनथे। उनीहरूले जब यशैया 9:6 पढ्थे, त्यहाँ लेखेको छ एउटा बालक जन्मिनेछ, एकजना पुत्र दिइनेछ, अनि त्यसपछि 7 पद पढ्थे, उहाँले त शासन गर्नुहुनेछ। 6:7 उहाँको जन्म र उहाँको शासनको बिचमा चाहिँ यत्रो ठुलो अन्तराल हुन्छ भन्ने कुरा उनीहरूको थाहा थिएन, त्यो रहस्यमा राखिएको थियो। त्यस्तै मिका 5:2 पनि, मिका 5:2 चाहिँ प्रभु येशूको जन्म बेथलेममा हुनेछ भनेर भविष्यवाणी गरिएको थियो। त्यहाँ लेखिएको थियो मिका 5:2, येशु जन्मिनुभन्दा पनि 500 वर्ष अगाडि के लेखिएको थियो, तर तँ चाहिँ हे बेथलेहम एफ्राता, तँ युदाका हजारौँको बिचमा सानो छस्, तापनि तँबाट मेरो निम्ति एकजना निस्केर आउनेछ जो इजरायलका शासक हुनेछन्, जसका उद्गमहरू त प्राचीन कालदेखि अनन्तकालदेखि नै हुन्। मिका 5:2, अनन्तको एकजना व्यक्ति आएर राज्य गर्नुहुनेछ भन्छ, बेथलेहममा जन्मिनुहुनेछ, राज्य गर्नुहुनेछ। तर बेथलेहममा जन्मे पछि तुरुन्तै राज्य गर्नुहुन्छ जस्तो देखिँदैन, उनीहरूलाई चाहिँ कुनै छनकै दिएको छैन कि बिचमा चाहिँ यो रहस्यको युग रहेछ भन्ने कुरा, जसमा चाहिँ मण्डली उहाँले बनाउँदै हुन्छ। यसैया 61 पनि एकचोटि हेर्नुहोस्, यसैया 61 यो खण्ड चाहिँ प्रभु येशूले नाजरतको सभाघरमा यसैको पुस्तकबाट पढ्नु भएको थियो। यो खण्ड उहाँले यसरी पढ्नु भयो कि एक ठाउँमा गएर उहाँले रोक्नु भयो, अनि त्यो उहाँले यसरी रोक्नु भएको चाहिँ उल्लेखनीय छ, किनभने यसैया 61 को 1 र 2 पद पढ्दाखेरि चाहिँ यो सँगै हुने घटना जस्तो देखिन्छ। 61 को 1 जस्तो प्रभु यहोवाको आत्मा म माथि हुनुहुन्छ, प्रभु यीशु माथि नै पवित्र आत्मा हुनुहुने कुराहरूको भविष्यवाणी, किनकि नम्रहरूलाई सुसमाचार सुनाउनका निम्ति परम प्रभुले मलाई अभिषेक गर्नुभएको छ, पिताले पुत्रलाई चाहिँ अभिषेक गर्नुभएको, अभिषिक्त जन मसीहा ख्रीष्ट, हृदय टुटेकाहरूलाई मलमपट्टि बाँध्नका निम्ति, कैदीहरूलाई छुटकाराको र बन्दीहरूलाई झ्यालखानामा झ्यालखाना हालिएको के अरे झ्यालखाना खोलिएको घोषणा गर्नका निम्ति, र विपद त्यसपछि परम प्रभुको ग्रहण योग्य वर्ष, अनि त्यसपछि चाहिँ प्रभु यीशु चाहिँ त्यही छ मात्र पढ्नु भयो। तर पढ्दै गयो भने यहाँ के छ, परम प्रभुको ग्रहण योग्य वर्षको र हाम्रा परमेश्वरको बदला लिने दिनको घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। तर प्रभु यीशुले त्यसरी पढ्नु भएन, यो खण्ड पढ्दाखेरि चाहिँ उहाँले चाहिँ प्रभुले मलाई सुसमाचार सुनाउन र ग्रहण योग्य वर्षको घोषणा गर्न पठाउनु भयो भन्नु भयो, किताब बन्द गर्नु भयो, बदला लिनको लागि मलाई पठाउनु भएको छ भनेर पढ्नु भयो, किनभने उहाँलाई उहाँ जान्नुहुन्थ्यो त्यो चाहिँ उहाँको दोस्रो आगमन हुन्छ। तर यहाँ अरूहरूले पढ्दाखेरि चाहिँ प्रभु यीशु आउने बित्तिकै उहाँले चाहिँ पुरै न्याय गर्नुहुन्छ जस्तो पढिन्थ्यो, अनि त्यो उनीहरूलाई बुझ्न गाह्रो थियो। तर आज हामी चाहिँ पहिलो र दोस्रो आगमनलाई दुईवटा डाँडाको चुचुरासँग तुलना गऱ्यौँ भने हामी त्यो दुई चुचुराको बिचमा बेसीमा बसिरहेका छौँ। फर्केर हामी पहिलो चुचुरा प्रभु यीशु ख्रीष्टको पहिलो आगमनलाई हेर्छौँ, अनि अगाडितिर अलिकति फर्केर हामी अगाडितिर भएको चुचुरालाई हेर्छौँ, बिचमा राखिलो बेसी छ यो मण्डली दोस्रो आगमन आउँदैछ भनेर। तर पुरानो नियमहरूले त पर्वबाट हेर्दा दुईटै चुचुरो एउटै जस्तो देख्थे, मानव पहिलो र दोस्रो आगमन चाहिँ मिसिएको हुन्थ्यो उनीहरूको दृष्टिमा, अनि यसको चाहिँ थुप्रै पदहरू हामीले देख्छौँ। हामी त्यसैले एकदम विशेष समयमा जिइरहेका छौँ अहिले, अनि पहिलो आगमन चाहिँ इतिहास भइसक्यो, दोस्रो आगमन चाहिँ अब आउँदै हुन्छ, अनि बाइबल अन्तिममा पनि हामीलाई चाहिँ ज्यू प्रभु आउनुहोस् भनेर प्रार्थना गर्न सिकाइएको छ। अब रोमी 9 जाउँ, हामी सुरु गरौँ यो परिचय गुनाएपछि रोमी 9 को 1 पद। रोमी 9 को 1 र 2 पद म पढ्छु। म ख्रीष्टमा साँचो भन्दछु, पावल लेख्दैछ, झुट बोल्दिनँ, मेरो विवेकले पनि पवित्र आत्मामा मसित गवाही दिन्छ कि मेरो हृदयमा भारी शोक र नटुङ्गिने पीडा छ। एकछिन, उसले 8 अध्याय अन्त गर्दाखेरि चाहिँ ऊ एकदमै उल्लसित भएर लेख्दै थियो, एकचोटि पढौँ त 8 अध्यायको 37 देखि, तर यी सबै कुराहरूमा हामी उहाँद्वारा जसले हामीलाई प्रेम गर्नुभयो विजेताहरूभन्दा पनि बढी छौँ, किनकि मलाई पुरा निश्चयता भएको छ, न मृत्युले न जीवनले न स्वर्गदूतहरूले न प्रधानताहरूले न अधिकारहरूले न अधि अहिलेका कुराहरूले न पछि आउने कुराहरूले न उचाइले न गहिराईले न अरू कुनै सृष्टिले नै हामीलाई प्रभु यीशु ख्रीष्टमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ। पावल अति नै हर्षित भएर चाहिँ आफ्नो पुरा निश्चय चाहिँ बताउँदै छ, हामीलाई जतिसुकै सतावट आए पनि हामीलाई जस्तो सुकै भए पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्दैन। तर 9 अध्यायमा चाहिँ अब लेख्छ, मेरो हृदयमा चाहिँ ठुलो पीडा छ, टुङ्गिने पीडा, अनि उसले यसरी लेख्छन् कि हामीलाई केही कुरा भन्न लागिरहेछ जुन चाहिँ हामीलाई पनि सुन्दाखेरि पत्याउने गाह्रो हुन्छ, त्यसैले हामीलाई पत्याउनु गाह्रो छ भनेर उसलाई थाहा छ नि। उसले लेख्छ, म ख्रीष्टमा साँचो बोल्दैछु, म झुट बोल्दिनँ, दोस्रो उसको अभिव्यक्ति, अनि त्यसको चाहिँ मेरो विवेकले पनि पवित्र आत्मामा मसित गवाही दिन्छ। यो अपत्यारिलो कुरो हो जस्तो लाग्ला तिमीहरूलाई। पाठकहरूलाई लेख्दैछ उसले पहिलो कुरा के भन्छ भने म ख्रिस्टमा साँचो बोल्दछु, ख्रिस्ट बिना त म यसरी भन्न सक्ने थिइनँ, ख्रिस्टमा ख्रिस्ट बिना चाहिँ यसरी मैले भन्न चाहिँ असत्य हुन्थ्यो। उसले के भन्न लाग्दैछ, उसले अब भन्न लागेको कुरा चाहिँ तिन पर्वमा लेख्छ, उसको यो पीडाको कारण चाहिँ यो हो तिन पद, किनकि मेरा भाइहरूका निम्ति जो शरीर अनुसार मेरा आफन्तहरू छन् बरु म नै ख्रिस्टबाट स्थापित भएको भए हुन्थ्यो भन्ने इच्छा म गर्दथे। पावलको यो भनाइ चाहिँ मानवीय दृष्टिकोणले हामीले यो बुझ्नै सक्यौँ, कसरी एउटा मान्छे चाहिँ बरु मै नरक गए भए हुन्थ्यो, बरु ख्रिस्टबाट मै स्थापित हुन पनि म इच्छा गरिरहेको थिएँ कि अरूहरूले मुक्ति पाओस् भनेर। हो पाओ तिमीले त झुट बोल्दैछौ जस्तो भन्नाले मलाई थाहा भएन, तपाईँले त हुँदै सक्दैन, म भए त भन्न सक्दिनँ भनेर चाहिँ हाम्रो 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 पहिलो अभिव्यक्ति नै त्यही हुन्छ। त्यसरी त पावरले भन्दैछ नि म ख्रिस्टमा साँच्छु, म झुट बोल्दिनँ, मेरो विवेकले पनि पवित्र आत्मा मसित गवाइदिन्छ। वास्तवमा यो पावलको यो नटुङ्गिने नटुङ्गिने भनेको निरन्तर भइरहेको उसको पीडा चाहिँ वास्तवमा पावलकै मात्रै शोक र पीडा थिएन। यर्मिया अगमवक्ता चाहिँ जब यरुसलेमको विनाशको बारेमा अगमवाणीहरू उसले परमेश्वरबाट पाए, ऊ चाहिँ यरुसलेमको निम्ति चाहिँ धुरु धुरु रोएका थिए, विलापको पुस्तक। तर त्यो चाहिँ यर्मियाको मात्र मानवीय रुवाई भनेर नसोच्नुहोस्, त्यो चाहिँ परमेश्वर नै आफ्नो जातिको निम्ति भएको उहाँको पीडाको अभिव्यक्ति हो। अनि यहाँ पावलको पनि त्यही नै हो, म ख्रिस्टमा म साँचो बोल्दछु उसले भन्छ। उसले भन्छ यो श्राप भन्ने शब्द प्रयोग गर्छ, यो ज्यादै कडा शब्द हो, एक पदमा भनेको चाहिँ श्रापित विनाशको निम्ति अलग गरिएको, यो चाहिँ विनाशको निम्ति अर्पिएको, नाश भइजाने कुरा, यो त नरक जाने कुरा। तर उसले चाहिँ बरु त्यही इच्छा गर्दछु भन्दाखेरि त्यही चाहन्छु, कसको लागि ऊ चाहिँ यसरी श्रापित हुन तयार भएको मन थियो, उसले भन्छ मेरो आफन्तहरूको लागि चाहिँ उसको देशवासीहरू अर्थात् उसकै जातिको सदस्यहरू अर्थात् इजरायलीहरू। अब यो कुरा चाहिँ जे पावलले भन्यो उसले इमान्दारीमा भनेको, पावल कस्तो खालको व्यक्ति थियो, ख्रिस्टमा कसरी हिँड्थ्यो, त्यसको सानो झलक यहाँ देख्छ हामीले। अनि उसको जुन प्रेम थियो इजरायलहरूप्रति त्यो चाहिँ मानवीय प्रेम थियो, मानवीय प्रेम जस्तो हुँदैन, यो चाहिँ यसलाई चाहिँ भनिन्छ कलवरी प्रेम थियो। किन कलवरी प्रेम भनिन्छ यसलाई, किनभने ख्रिस्टले ठिक यसरी नै हामीलाई प्रेम गर्नुभएको, यीशु ख्रिस्ट स्वर्गमा हुनुहुन्थ्यो, स्वर्ग छोडेर आउनुभयो। पावलले भन्छ म चाहिँ बरु म नरक जान्छु, स्वर्गबाट ओर्लिनु भयो र हाम्रो निम्ति चाहिँ गरिब हुनुभयो। दोस्रो कोरिन्थी एक्चुअली हाम्रो यो पद दोस्रो कोरिन्थी दोस्रो कोरिन्थी मानवीय प्रेम त हामी बुझ्न सक्छौँ। धेरै वर्ष अगाडि मेरो आमा बिरामी हुँदाखेरि चाहिँ बम्बईमा थियौँ, अनि अब उहाँ बाँच्नु छ कि बाँच्नु हुँदैन, धेरै फिक्री लागेको थियो मलाई, प्रार्थना गरिरहेको थिएँ,
अनि उहाँको चाहिँ आँखा चाहिँ नदेख्ने हुन थाल्यो। अनि मलाई यस्तो लाग्ने आँखा दिन पाइन्थ्यो, त्यो त मानवीय प्रेम हो, त्यो त बुझ्न सक्छ तपाईँहरूको हृदयमा पनि त्यस्तो चाहिँ आउन सक्छ। तर आमाले आफ्नो बच्चाको निम्ति ज्ञान पनि दिन्छ। तर हामीले कुरा गरिरहेको कुरा त अर्कै छ। यहाँ दोस्रो कोरिन्थी पाँच अध्यायको नौ पदमा लेखेको छ, किनकि दोस्रो अध्याय आफ्नो नाउँ, किनकि तिमीहरू हाम्रा प्रभु येशु ख्रीष्टको अनुग्रह जान्दछ। अनुग्रह भनेछ के हो? उहाँको गरिबीद्वारा तिमीहरू धनवान हो भनेर। त्यसले हामीलाई धनी बनाउन उहाँ गरिब हुनुभयो भन्ने कुरा भनिरहेछ। उहाँ स्वर्गधनी येशु हुनुहुन्छ, सबै स्वर्गदूतहरूले उहाँलाई चाहिँ पुज्दछन्, सार्वभौम सृष्टिकर्ता र मालिक उहाँ हुनुहुन्छ। कति धनी हामी कल्पना गर्न सक्दैनौँ। तर हामीलाई धनी बनाउन उहाँ चाहिँ धनवान भएर पनि तिनीहरूका निम्ति गरिब हुनुभयो। यो चाहिँ उहाँ मानिस भन्नुभएको कुरा, त्यति मात्र होइन उहाँ चाहिँ क्रुसमा जानुभएको कुरा, हाम्रो पाप बोक्नुभएको कुरा, हाम्रो लागि मर्नुभएको, हाम्रो सबै ऋण चाहिँ उहाँले आफू माथि लिनुभएको, हाम्रो दण्ड उहाँले हाम्रो सट्टामा पाउनु भएको कुरा गर्दै छ। त्यसैले पाउनले चाहिँ जुन म श्रापित हुन पाए हुन्थ्यो इजरायलले मुक्ति पाओस् भनेर उसको चाहना इमान्दार थियो, साँच्चै नै थियो, साँचो बोल्दै थियो। तर जे पावलले चाहन्थ्यो उसले कहिले पनि त्यो असम्भव छ पावललाई त्यो गर्नु। तर ख्रिस्टले चाहिँ त्यो वास्तवमै गर्नुभयो। उहाँ वास्तवमै हामीले भोग्ने नरकको पीडाको बराबरी चाहिँ उहाँले क्रुसमा भोग्नु भएको। गलाती तिनको तेह्रमा लेखेको छ, उहाँहरूको निम्ति श्राप भन्नुभयो। गलाती तिन पाल भन्छ म श्रापित हुन पाइन्थ्यो तर कहिले त्यसो गर्न सक्ने छैन, तर येशु ख्रीष्टले साँच्ची नै श्रापित हुनुभयो हाम्रो निम्ति। गलाती तिनको तेह्र हाम्रा निम्ति श्राप भनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ, किनकि लेखिएको छ हरेक जो रुखमा झुन्डिन्छ त्यो श्रापित हो। म ख्रीष्टबाट त्यागिन पाए हुन्थ्यो बरु इजरायलको निम्ति, र अपत्यागिलो बनाए तर यो साँचो थियो, त्यो तर हुनु परेन पाउलाई। तर येशु ख्रीष्ट चाहिँ साँच्चै नै आफ्नो पिताबाट त्यागिनु भयो। यदि लामा सबै भनेर चाहिँ उहाँले चाहिँ क्रुसमा हुँदाखेरि उहाँले बोल्नुभएको शब्द हामीलाई याद छ। परमेश्वरले उहाँलाई त्याग्नु भएकै हो, परमेश्वरले उहाँलाई दण्ड दिएकै हो। म दण्डित हुनु पाए हुन्थ्यो इजरायलको लागि, पावल हुनु पर्दैन। यही सुत्री साँच्चै हुनुभयो। यसै त्रिपन्नमा हामी पढ्दा त्रिपन्न पाँच छ त्रिपन्नको पाँचमा यो दण्ड यहाँ कसरी उल्लेख भएको छ शब्दहरूलाई ख्याल गर्नुहोस्। यसै त्रिपन्नको पाँच तर उता हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो, उसलाई हाम्रै अधर्मका निम्ति चोटै चोट परेको थियो, हाम्रै शान्तिका निम्ति पारणा उसमाथि पर्यो, र उसका गोर्राका चोटहरूद्वारा हामी निको भयौँ। हामी सबैले भेडाहरूले चाहिँ बाटो बिराएका छौँ, हामी हरेक आफ्नो बाटोतिर लागेका छौँ, तर परमप्रभुले हामी सबैको अधर्म उसैमाथि राखिदिनु भएको छ। जम्मको परमेश्वरको योजना अनि दशपन तरै पनि उसलाई चोटै चोट पार्नु परमप्रभुलाई इच्छा लाग्यो। देख्नुभयो, उहाँले उसलाई कष्टमा पार्नुभयो,
पिता पुत्र को बीचको यो योजना थियो हाम्रो लागि श्राप भनेर हामीलाई बचाउन।
जब तपाईँले उसको प्राणलाई पाप बलि तुल्याउनुहुन्छ तब उसले आफ्नो वंश देख्नेछ, उसले आफ्नो दिनहरू बढाउनेछ, उसको हातमा परमप्रभुको शुभेच्छा सफल हुनेछ।
त्यसैले नरकमै हुने अनुभव चाहिँ कलवरी क्रुसमा यीशु ख्रीष्टले भोग्नुभयो। त्यसैले पाउल चाहिँ केही प्रेमले चाहिँ भरिएको देखिन्छ, ठ्याक्कै प्रेमले। यो चाहिँ एउटा क्रिस्चियनमा हुन सक्ने प्रेम रहेछ भनेर चाहिँ बुझ्छौँ, किन पाउल हामी जस्तै मान्छे हो। हामी बाँच्न सकौँ भनेर चाहिँ यीशु ख्रीष्ट श्रापित हुनु, अनि पाउललाई चाहिँ उहाँ हृदयमा जस्तै प्रेम थियो, हामी असम्भव छ। तर यीशु ख्रीष्ट त्यो गर्नुभयो, तर पाउलले इच्छा गरे पनि त्यो गर्न सक्दैन थियो। एउटा कारण किनभने वाक्यले भनिसक्यो रोमी 8 कुनै कुराले पनि अब परमेश्वर नभएको प्रेमदेखि मलाई ख्रीष्टदेखि अलग पार्न सक्दैन, यो असम्भव कुरा रोमी 8 अघि नै पढ्यो। तर दोस्रो कुरा चाहिँ त्यसको आवश्यकता पनि छैन किनभने ख्रीष्टले त्यो गरिसक्नु भयो, बरु ख्रीष्टले त्यो गरिसक्नु भयो भनेर प्रचार गर्नु मात्र छ। त्यसलाई सुसमाचार भनिन्छ, अनि यो सुसमाचार बेगर कुनै पनि अर्को सुसमाचार कसैले प्रचार गर्छ भने त्यो मान्छे चाहिँ श्रापित होस्। अब शब्द त्यही आउँछ गलती 1:8-9, किनभने बाँच्नेहरू उपाय छैन। त्यसैले तपाईँ र मलाई यति ठुलो प्रेम गर्नुभयो है, हाम्रो समय सकिन्छ, अनि यति हाम्रो निम्ति गरिदिने ख्रीष्टको लागि हामीले चाहिँ प्रेम नगर्ने, हामी चाहिँ संसारको पछि गर्ने, हामी चाहिँ आफ्नै विचार अनुसार गर्ने, हामी चाहिँ आफ्नै आफ्नै योजना बनाउने, त्यो त मूर्खता हुन्छ, हाम्रो सँगै कारण